यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। कञ्चनपुरको बेदकोटमा छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास। औद्योगिक क्षेत्रमा विशेष प्याकेजसहित उद्योग स्थापना हुने प्रधानमन्त्री ओलीको भनाई। मुलुकले संसदको नभई सरकार र नीतिको स्थिरता खोजेको परराष्ट्र मन्त्री प्रदीप गेवालीको धारणा। मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाएर पुनः परीक्षण शुरू। र अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 5 लाख नाग्यो, अमेरिकाले इतिहासमै सबैभन्दा ठूलो पीड़ा सामना गरिरहेको राष्ट्रपति जो बाइडेनको भनाई। प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी छेला औद्योगिक क्षेत्रमा विशेष प्याकेजसहित उद्योग कल कारखाना स्थापना हुने बताउनु भएको छ। कञ्चनपुरको बेदकोटमा रहेको दैजी छेला औद्योगिक क्षेत्रको हिजो शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले ग्रामीण औद्योगिक क्षेत्रदेखि ठूला ठूला उद्योग धन्दा सञ्चालन गर्न सरकारले काम अगाडि बढ़ाएको बताउनुभयो। सुदूरपश्चिम प्रदेश प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्राचीन इतिहासको साक्षी सुदूरपश्चिमको विकासका लागि अगाडि बढ़नुपर्ने आवश्यकता औल्याउनुभयो। भूमिहीन सुकुम्बासी आरक्षी पीड़ित मुक्त कमैया मुक्त हलिया जस्ता अव्यवस्थित बसोबासीहरूको उचित व्यवस्थापनका लागि सरकारले काम शुरू गरिसकेको प्रधानमन्त्री ओलीले बताउनुभयो।
सुकुम्बासीहरूका समस्या समाधान गर्नका लागि, भूमिहीनहरूका समस्या समाधान गर्नका लागि, आरक्षी क्षेत्रका विस्थापितहरूका समस्या समाधान गर्नका लागि, शिविरहरूमा बसिरहेका जनताका समस्या समाधान गर्नका लागि मलाई थाहा छ यही आरक्षीका जनता 14 शिविर बनाएर बसिरहनु। अब नेपाली जनता शिविरमा बस्ने होइन, नेपाली जनता गाउँमा बस्छन्, घरमा बस्छन्, शिविरमा होइन। छिटै नै शिविरका समस्याहरू समाधान गर्छौ, आरक्षीबाट विस्थापित जनताका समस्या समाधान गर्छौ, कमैयाबाट मुक्त भएका जनताका समस्या समाधान गर्छौ। अब देश विकासको गतिमा अगाडि बढ्यो बढ्यो, हामी अगाडि बढाउँछौ बढाउँछौ, यो विकासको गतिलाई कसैले पनि रोक्न सक्छ। त्यसकारण जनताको आवश्यकता, जनताका पीरवर्गका जनताका समस्या के छन्, ती समाधान गर्ने, समाधान कसरी गर्ने, जनताको आवाज अनुसार, जनताले भने अनुसार अहिलेको सरकार तपाईँहरूलाई अल्म ल्याउनका लागि काम गरिरहेको छैन, काम गर्नका लागि तपाईँहरूको साथ खोजिरहेको छ।
अब नेपालमा कहिले पनि लोड सेडिङ नहुने उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले अबको 2 वर्षपछि नेपालले उत्पादन गरेको विद्युत विदेशी मुलुकलाई बिक्री गर्ने योजना रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दा देश आन्दोलनमा जान्छ भनेर भनेको विषयलाई प्रधानमन्त्रीले आन्दोलन गर्छु भन्यो भनेर गलत व्याख्या गरिएको स्पष्ट पार्नुभयो। उहाँले विकास र समृद्धिको बाटोमा देश गइरहेको र त्यसका लागि अभियान र आन्दोलनका साथ सरकार अघि बढ़ेको भनी आफूले बोलेको बताउनुभयो।
अब देश निर्वाचनतर्फ जाँदैछ, हुनसक्छ 2-3 दिनभित्र प्रतिनिधि सभा विघटन सम्बन्धी फैसला हुन्छ। अस्ति मैले विराटनगरमा बोल्दा भनेको थिएँ, विराटनगरमा बोल्दा मैले भनेको थिएँ, केही मान्छेहरू यसो भयो भने त आफ्नो राजनीति नै सिद्धिन्छ भनेर छटपट छटपट गरेर, हामी देश बनाउने अभियानमा छौँ, जसो भए पनि हाम्रो राजनीति सिद्धिँदैन, केही भए पनि सिद्धिँदैन, देश बनाउने हाम्रो अभियान अगाडि बढिरहन्छ मैले भने। आन्दोलन भनेको उनीहरूले नारा भत्काउने ढुङ्गा हान्ने के बुझेछन् खोजी, मैले त देश बनाउने अभियान, देश बनाउने आन्दोलन, लोकतन्त्रलाई सुदृढ गर्ने आन्दोलन भनेको थिएँ, यो निरन्तरको प्रक्रिया हो आन्दोलन भनेको, सफलताका साथ अगाडि बढिरहन्छ मैले त्यो भने। आन्दोलन गर्छु भनेर धम्की दियो भने, मैले कसैलाई धम्की दिइरहनु पर्ने कुनै आवश्यकता छैन, अदालतलाई हामीले धम्की दिने बानी पनि छैन, हामी स्वतन्त्र न्यायालय, शक्ति पृथकीकरणको सिद्धान्त, देश कुरालाई मान्छु।
प्रधानमन्त्री ओलीले भागीरथी भट्टको हत्यारालाई कार्यवाहीको दायरामा ल्याउन सफल भएकोमा सम्बद्ध सबै पक्षको सराहना गर्नुहुँदै निर्मला पन्तका हत्यारालाई पनि त्यसै गरी कार्यवाहीको दायरामा ल्याउन निर्देशन दिनुभयो।
अहिले जेमा पनि राजनीति, फोहोरी राजनीतिको खेल खेल्ने तमासाको प्रवृत्ति आएको छ। भर्खरै भागीरथी भट्टको बलात्कार र हत्या, केही मान्छेहरूले त्यो दुःखद घटनामा एउटी नेपाली छोरी, ती हाम्री सबैकी छोरी हुन्, उनको त्यस्तो विभत्स हत्या भएकोमा केहीले राजनीति गर्ने फेरि पनि चेष्टा गरे, तर म नेपाल प्रहरीलाई धन्यवाद भन्न चाहन्छु, अनुसन्धानकर्ताहरूलाई धन्यवाद भन्न चाहन्छु, प्रशासनलाई धन्यवाद भन्न चाहन्छु, राजनीतिक कार्यकर्ताहरूलाई धन्यवाद भन्न चाहन्छु, सामाजिक अभियन्ता र कार्यकर्ताहरूलाई धन्यवाद भन्न चाहन्छु जसले त्यो खोज अध्ययन अनुसन्धानको कामलाई, अपराधी पत्ता लगाउने कामलाई अर्कोतिर बर्केल्न नदिएर ठिक ठाउँतिर लान मद्दत गर्नुभयो, ठिक ठाउँतिर लगेर त्यसको एउटा निष्कर्ष निकाल्नु। अब निर्मला पन्तका हत्याराहरूलाई पनि अविलम्ब सार्वजनिक गर्नुहोस्, अविलम्ब छानबिन गर्नुहोस्, सार्वजनिक गर्नुहोस् र अपराधलाई न्यायको कटघरामा उभ्याउनुहोस्, दोषीलाई सजाय दिने स्थिति निर्माण गर्नुहोस्। म प्रशासनलाई फेरि पनि निर्देश गर्न चाहन्छु।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले साना मझौला र ठूला उद्योग निर्माणका लागि जम्मा 900 बिघा क्षेत्रफल ओगट्ने दैजी छेला औद्योगिक क्षेत्रमा तत्काल 350 बिघा जमिनमा काम शुरू गरिने बताउनुभयो।
भोलिको दिनमा सुक्खा बन्दरगाहदेखि यहाँसम्म एउटा औद्योगिक कोरिडोर बन्न सक्छ। यसले यो क्षेत्रको विकास मात्र होइन, देशको अन्य विकाससँग यो जोडिन्छ। त्यसैले यो क्षेत्रका तपाईँ हामी भोलिको भविष्य हाम्रो उज्जवल छ। अब सुदूरपश्चिमलाई सुन्दर र समृद्ध सुदूरपश्चिम बनाउनमा एकताबद्ध हुँ, लामबद्ध लागौं।
मन्त्री भट्टले देशभर उद्योग र कल कारखाना स्थापनाका लागि सरकारले चालू आर्थिक वर्षमा महत्वपूर्ण काम अगाडि बढ़ाउने बताउनुभयो। मेलम्ची खानेपानी आयोजनाको 22.5 किलोमिटर लामो सुरुङबाट हिजो पानी खन्याएर पुनः परीक्षण शुरू गरिएको छ। आयोजना स्थल अम्बाथान सुरुङमा परीक्षणको शुभारम्भ गर्नुहुँदै खानेपानी मन्त्री मणिचन्द्र थापाले काठमाडौँमा खानेपानी वितरण शुरू भएपछि ठूलो उपलब्धि हासिल हुने बताउनुभयो। यसअघि गत आषाढ़ 21 गतेबाट पानी परीक्षण शुरू गरेको आयोजनाले 30 गते 17 नम्बर गेट फुटेर परीक्षण स्थगित गरेको थियो। गेट फुट्दा दुईजनालाई बगाएकोमा एकजनाको शव भेटिए पनि अझै एकजनाको अवस्था अज्ञात छ। विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो। निर्देशक खत्रीका अनुसार परीक्षणका क्रममा उद्धारका लागि हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ भने उद्धार योजना बनाएर धुलीखेल तथा काठमाडौँका विभिन्न अस्पतालहरूसँग पनि समन्वय गरिएको छ। आयोजनाका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको 26.5 किलोमिटर सुरुङ भर्न 16 दिन लाग्नेछ। खानेपानी आयोजनाको परीक्षण कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्दर र पूर्व कानून मन्त्री शेरबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो। उप प्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमै निर्वाचन हुने बताउनु भएको छ। भरतपुर विमानस्थलमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले निर्वाचनका लागि अर्थ मन्त्रालयबाट बजेट निकासा भइसकेको, निर्वाचन आयोगले प्रक्रिया अगाडि बढ़ाएको र सुरक्षा लगायतका अन्य तयारी पनि तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो। उप प्रधानमन्त्री पोखरेलले सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दबाव नदिएको भन्दै सरकार विधि सम्मत नै चलिरहेको उल्लेख गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले पार्टीलाई गुटहरूको संयुक्त मोर्चाभन्दा माथि उठाउन नसकिएका कारण नेकपा धमिराले खाएको खाग हुने अवस्थामा पुगेको बताउनु भएको छ। नेकपा जिल्ला कमिटी गुल्मीले हिजो तमघासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री गेवालीले केही नेताहरूको घेराबन्दीका कारण मुलुकको राष्ट्रिय राजनीति बलियो बन्न नदिएको बताउनुभयो। मन्त्री गेवालीले वर्तमान अवस्थामा मुलुकले संसदको स्थिरता नभई सरकार र नीतिको स्थिरता खोजेको बताउनुभयो। विद्यमान कानून नियम संसारका प्रचलन र अभ्यासबाट मुलुक अब ताजा जनादेशमा जान थालेको उल्लेख गर्नुहुँदै मन्त्री गेवालीले पार्टीभित्रको बिचौलिया राजनीति र घेराबन्दीलाई तोड़ कार्यकर्तालाई चुनावी तयारीमा लाग्न समेत निर्देशन दिनुभयो। मन्त्री गेवालीले वर्तमान सरकारले संविधानभन्दा बाहिर रहेका असन्तुष्ट पक्षलाई समेटेर राष्ट्रिय राजनीतिलाई एउटा नयाँ गति दिन चाहेको पनि उल्लेख गर्नुभयो। कार्यकर्ता भेलामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन खोजिएको धारणा राख्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मातृभाषा र मौलिकता बलियो भयो भने मात्र देश बलियो हुने बताउनु भएको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवस 2021 सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठानले हिजो काठमाडौँमा आयोजना गरेको मातृभाषा र मातृभाषा साहित्य सम्बन्धी विचार गोष्ठीमा मन्त्री ढकालले मातृभाषाको महत्वलाई जनस्तरसम्म पुर्याइनुपर्नेमा जोड़ दिनुभयो। मन्त्री ढकालले गोष्ठी मात्र गर्ने भन्दा पनि जनस्तरमा मातृभाषाको कार्यक्रम लैजान सम्बद्धहरूलाई सुझाव दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले संघीय शिक्षा ऐन ल्याउने विषयमा छलफल भइरहेको बताउनु भएको छ। लु निभा बाल सरोकार समूहले हिजो ललितपुरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा शिक्षा मन्त्री श्रेष्ठले 2028 सालको शिक्षा ऐनलाई परिवर्तन गरी शिक्षामा आमूल परिवर्तन आवश्यक रहेकोमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले नेपालले सूचना र प्रविधिको क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेकाले त्यसमा मित्र राष्ट्रहरूले आर्जन गरेको ज्ञान सीप र अनुभव उपयोगी हुने बताउनु भएको छ। मन्त्री गुरूङ र नेपालका लागि इजरायलका राजदूत हनान गोडरबीच हिजो सिंहदरबारमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री गुरूङले इजरायलले सैटेलाइट प्रविधिको क्षेत्रमा गरिरहेको प्रगतिबारे जानकारी लिनुभयो। नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढ़ाएकाले अन्य देशहरूले सूचना र प्रविधिको क्षेत्र गरेका विकास नेपालका लागि उपयोगी हुने उहाँले त्यस क्रममा बताउनुभयो। त्यस अवसरमा राजदूत गोडरले नेपालको कृषि पर्यटन तथा स्याटेलाइट प्रविधिको क्षेत्रमा सहयोग गर्न इजरायल सरकार तत्पर रहेको जानकारी गराउनु भएको थियो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री डा शिवमाया तुम्बा हाम्फेले समस्याग्रस्त सहकारीमाथि सरकारले कड़ा निगरानी राख्ने बताउनु भएको छ। बुटोलमा चलेको सहकारी मार्फत आर्थिक समृद्धिका लागि प्रदेश र स्थानीय तहको भूमिका विषय गोष्ठीको समापन कार्यक्रममा मन्त्री तुम्बा हाम्फेले केही व्यक्तिका कारण सहकारीहरू पनि समस्याग्रस्त हुने गरेको उल्लेख गर्नुभयो। जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई शान्त एवं समृद्ध बनाउनका लागि पछाडि परेका वर्ग एवं समुदायको उत्थान आवश्यक भएको बताउनु भएको छ। जनकपुरधाममा हिजो आयोजित मुस्लिम समुदायका समस्या र समाधान विषय कार्यक्रममा अध्यक्ष यादवले आर्थिक सामाजिक र शैक्षिक रूपमा पछाडि परेका मुस्लिम मधेसी थारू तथा दलित समुदायलाई माथि उठाउन आवश्यक भएको बताउनुभयो।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। गोर्खामा एउटै घरमा सुतेका तीनजना मृत अवस्थामा भेटिएका छन्। गोर्खाको बारपाकको सुलीकोट गाउँपालिका एक बारपाकमा हिजो राति एउटै घरमा सुतेका 84 वर्षीय दिलबहादुर गुरूङ, उहाँकी बुहारी 22 वर्षीय आयतकुमारी गुरूङ र 13 वर्षीय नातिनी उषा गुरूङ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। हिजो बिहान अबेरसम्म घरको ढोका नखुलेपछि छिमेकीले हेर्दा तीनैजना मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरूङले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा 52 सहित हिजो देशभर 125 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर 3,681 नमूनाको परीक्षण गरिँदा 81 जना पुरूष र 44 जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,73,556 पुगेको छ। कोरोना संक्रमणबाट हिजो 90 जना निको भएको पनि मन्त्रालयले जनाएको छ। देशभर हाल रहेका 1,529 सक्रिय संक्रमित मध्ये 40 जनाको आईसीयू र 11 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले हिजो साँझ जानकारी दिएको छ। त्यस्तै मन्त्रालयले कोविड 19 को संक्रमण पुष्टि नगरेरै कोरोना बीमा दावी गरिएको पाइएको पनि जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मन्त्रालयले कोविड 19 संक्रमितको विवरण रुजु गर्दा संक्रमण पुष्टि नभई बीमा दावी गरेको पाइएको बताउनुभयो। मन्त्रालयले 18,000 विवरण मध्ये अहिलेसम्म 15,000 भन्दा बढ़ीको प्रमाणीकरण गरिसकेको र त्यसक्रममा कतिपय संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलिएको पाइएको पनि डाक्टर अधिकारीले जानकारी दिनुभयो। मन्त्रालयले त्यस विषयमा प्रयोगशालालाई 7 दिनभित्र परीक्षण गरिएको विवरण पठाउन निर्देशन दिएको र अब नियमित रूपमा तोकिए अनुसार संक्रमितको विवरण नपठाए प्रयोगशालाको सम्बन्धन खारेज गर्ने जानकारी पनि दिनुभयो। नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद एकनाथ राणाभाटको 66 वर्षको उमेरमा हिजो निधन भएको छ। चितवन मेडिकल कलेजमा 16 दिनदेखि उच्च रक्तचापका कारण मस्तिष्क घात भई उपचाररत पूर्व सांसद राणाभाटको हिजो दिउँसो निधन भएको नेपाली कांग्रेस रत्नगर चितवनका सभापति रूपन राज घिमिरेले जानकारी दिनुभयो। राणाभाट विक्रमसम्म 2056 सालमा चितवनको क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो। यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्व सांसद राणाभाटको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। राणाभाटले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय योगदान पुर्याउनु भएको स्मरण गर्नुहुँदै सभापति देउवाले उहाँको आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। पछिल्लो समय सल्यानको खलंगाका महिलाहरू आयमूलक काममा व्यस्त हुन थालेका छन्। सल्यानबाट संवाददाता दीपक शर्माको यो रिपोर्ट।
सल्यान खलंगाका महिलाहरूले उत्पादन गरेको अचार स्थानीय बजार सहित दाङ, बुटवल, सुर्खेत, बाँके र काठमाडौँसम्म पुग्ने गरेको छ। स्थानीय स्तरमा पाइने टिमुर, अदुवा, आँप, कागती, खुर्सानी लगायतका वस्तुहरूबाट अचार उत्पादन हुँदै आइरहेको छ। सानो काममा पनि पुरूषको भर पर्नुपर्ने बाध्यतालाई तोडेको र महिलालाई आत्मनिर्भर बनाएको सुनहरी श्रेष्ठले बताउनुभयो।
के गरौं, बेरोजगारी थियौं भन्दा अनि हामीले सल्लाह गरौं अचार गर्नु त अचार भन्ने भनेर हामीले अरू पत्र पत्रिकामा परेको ज्ञानले असर नै गरौँ त भनेर यहाँ आउने मान्छेहरू बाहिर आउने अतिथिहरूले चाहिँ लगिराख्नु भएको छ, बेरोजगार नबनाऊ भनेर हामीले यो गर्यौँ।
सुरुमा 5 जना महिला मिलेर 25,000 सञ्चालन गरेको उद्योगले अहिले मासिक 40,000 आमदानी गर्दै आइरहेको छ। बेरोजगार बसेका महिलाहरूलाई पछिल्लो समय आत्मनिर्भर बनाउन अचार उद्योग प्रभावकारी बनेको उद्योगी सावित्र राईको भनाइ रहेको छ। अहिले यहाँका महिलाहरू बिहान आफ्नो घरको काम सकेर दिउँसो अचार बनाउन व्यस्त हुने गरेका छन्। आफूहरूले सिकेको सिपको सिको अन्य दिदी बहिनीहरूले पनि सिकुन् भन्ने उद्देश्यका साथ अचार उद्योग सञ्चालन गर्दै आइरहेको उद्योगी विमला राईले बताउनु भयो।
रमाइलो छ, दिदी बहिनी जम्मा हुन्छौँ, हामीले गरेको सिको यो अचारको सिप अरूले पनि सिकुन् भन्ने हाम्रो उद्देश्य
हो। सल्यानका दिदी बहिनीहरूले अचार उत्पादन गरेर महिलाहरूले पनि केही गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन्। दीपक शर्मा, सल्यान।
प्रदेश नम्बर 2 का नवनियुक्त प्रदेश प्रमुख डाक्टर राजेश झाले रेडियो नेपालको महोत्तरीको बर्दिवास गौरीडाँडा स्थित प्रादेशिक प्रसारण केन्द्रको हिजो निरीक्षण गर्नुभएको छ। वहाँले सबै जात जातिको भाषा संस्कृतिको विकासमा रेडियो नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको त्यस क्रममा बताउनुभयो। प्रदेश प्रमुख झाले प्रसारण पहुँच नेपालमा सबैभन्दा बढ़ी भएको रेडियो नेपाल राष्ट्रिय धरोहर रहेको उल्लेख गर्नुहुँदै रेडियो नेपालको अझै विकास हुनुपर्ने धारणा राख्नुभयो। त्यस अवसरमा रेडियो नेपालका प्रादेशिक प्रसारण केन्द्र बर्दिवासका कार्यालय प्रमुख रामकुमार रामसहित कर्मचारी तथा समाचार सम्पादक हृदयकान्त झाले केन्द्रका बारेमा जानकारी गराउनु भएको थियो। इलाम नगरपालिका स्थित दलितहरूको बाहुल्यता रहेको बस्तीमा व्यवस्थित रूपमा खानेपानी वितरण हुन थालेपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। इलामबाट संवाददाता सविता पाण्डेको यो रिपोर्ट।
वर्षौंदेखि खानेपानीको सह सुविधा नपाएका इलाम नगरपालिका वडा नम्बर 5 बरबटे भोर्लेनीमा व्यवस्थित रूपमा खानेपानी वितरण भएपछि स्थानीयवासी हर्षित भएका छन्। गैडेधारा खानेपानी योजना सम्पन्न भई घर घरका धारामा पानी झरेपछि दैनिकी सहज भएको स्थानीय बुद्धरानी घतानी बताउनुहुन्छ।
पानी बनाउन दिनमा 5-6 हिँड्नु पर्थ्यो एक बाल्टी पानी थाप्नको लागि, अप्ठ्यारो थियो। अहिले यो योजना आइकन चाहिँ समयको बचत भएको छ।
घरयासी प्रयोजन र गाईवस्तुको लागि पानीको समस्या झेल्दै का स्थानीयलाई सहज भएको उपभोक्ता समेत रहनु भएकी वडा सदस्य बलिमाया घतानी बताउनुहुन्छ।
पहिलेको अवस्थामा हेर्ने हो भने त यो बेलामा माघ फागुनको टाइममा त हामी सुत्न पनि राम्ररी पाउँदैन। अहिले त कति धेरै सहज भएको छ नि, पानीको मुहानमा कुद्नु परेको छैन, पानी कहाँ कहाँ के छ भनेर हेर्नु परेको छैन।
इलाममा रहेको सहयात्रा नेपाल संस्थाले सञ्चालन गरेको खानेपानी योजनाबाट 17 घर परिवार लाभान्वित भएका छन्। एउटा रिजर्भ ट्याङ्की निर्माण गरी घर घरमा धारा जडान गरेको छ। पानीको व्यवस्थापन भएपछि छिमेकी सँग पानीको कारण हुने मनमुटाव अन्त्य भएको बताउनुहुन्छ उपभोक्ता समितिका अध्यक्ष मनबहादुर घतानी।
खाने पानी जीर्ण हिसाबमा रहेको थियो, सहायता नेपालले सहायता गरेकोले जहाँ पनि हामीहरूको पाइप खुस्केको खुस्केको गर्थ्यो, अहिले घरमा धारा मिलिरहेछ, आइरहेछ, राम्रोसँगले आइरहेछ सबैको घरमा।
खानेपानी योजना सम्पन्न भएपछि शुद्ध पिउने पानी व्यवस्थापन सँगै कृषि उत्पादनको लागि सहज बन्ने भएकोले आय आर्जन बढ्ने बताउनुहुन्छ वडाध्यक्ष ठाकुर नारायण श्रेष्ठ।
गृहिणी महिलाहरू, कृषक दाजुभाइ दिदीबहिनीहरूलाई पानी व्यवस्थापन हुन सकेकोले गर्दाखेरि सहज भएको छ, यसले चाहिँ अब आय आर्जनमा पनि मद्दत पुग्ने देखिन्छ र शुद्ध पिउने पानी खान पाउने नागरिकको अधिकारलाई पनि यसले सुनिश्चित गरेको छ।
दलित समुदायको बाहुल्यता रहेको यो बस्तीमा खानेपानी स्रोत भए पनि व्यवस्थापन हुन नसक्दा समस्या झेल्दै आएका थिए। पानीको धारा घर घरमा आएपछि घरयासी प्रयोजनसँगै गाईवस्तुलाई पानी खुवाउन र घर करेसाको साग सब्जीमा सिँचाइ गर्न सहज भएको स्थानीय बताउँछन्। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
के अन्तर्राष्ट्रिय प्रसंग, संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 5,00,000 नागेको छ। अमेरिकामा कोरोना भाइरस विरूद्धको खोप अभियान सञ्चालन भइरहे पनि संक्रमित एवं मृतकको संख्या अपेक्षित मात्रामा घट्न सकेको छैन। तथ्याङ्क सम्बन्धी एउटा संस्था ओल्डोमिटरका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 5,12,478 पुगेको छ। गत 24 घण्टामा मात्र अमेरिकामा 1,261 जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यस्तै 24 घण्टाभित्र 55,350 जना संक्रमित अमेरिकामा थपिएका छन्। अमेरिकामा हालसम्म 2,88,22,400 जना कोरोना भाइरसका संक्रमित छन्। यसैबीच 5,00,000 बढ़ी नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको दुःखद अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले गैराती राष्ट्रवासीका नाममा सम्बोधन गर्नुभएको छ। राष्ट्रपति बाइडेनले अमेरिकाले इतिहासमै सबैभन्दा ठूलो पीड़ाको सामना गरिरहेको उल्लेख गर्नुहुँदै कोरोना संक्रमण विरूद्ध एकजुट हुनुपर्ने बताउनुभयो। कोरोनाको जोखिम अझै कम नभएको भन्नुहुँदै राष्ट्रपति बाइडेनले कोरोनाबाट मृत्यु भएकाहरू त्यसैगरी उनीहरूका परिवार र कोरोनाका कारण आर्थिक सामाजिक रूपबाट पछि परेकाहरूको सम्झना गर्दै अघि बढ्नुपर्ने अवस्था आएको उल्याउनुभयो। कोरोना संक्रमणका कारण 5,00,000 बढ़ेको मृत्यु भएको शोकमा गएराती अमेरिकाभर दीप प्रज्वलन गरिएको छ। यसैबीच विश्वभर गत 24 घण्टामा 2,81,000 भन्दा बढ़ी कोरोनाका संक्रमित थपिएका छन्। कोरोना संक्रमणका कारण हालसम्म विश्वभर 24,84,000 भन्दा बढ़ीले ज्यान गुमाएका छन् भने विश्वभर 2,19,94,000 सक्रिय संक्रमित रहेको जनाइएको छ। विश्वभर हालसम्म 11,22,51,000 भन्दा बढ़ी कोरोना संक्रमित छन्। त्यस्तै 8,77,72,000 भन्दा बढ़ीमा संक्रमण निको भएको कोरोना सम्बन्धी तथ्याङ्क अध्यावधिक गरिरहेको संस्था ओल्डोमिटरले जनाएको छ। पाकिस्तानको उत्तरी बजरिस्तानमा बन्दुकधारीहरूले कम्तीमा 4 महिला सहायताकर्मीको गोलीहानी हत्या गरेका छन्। तालिबानीको प्रमुख गढ़ रहेको उत्तरी बजरिस्तानमा विकास सम्बन्धी काम गरिरहेका ती महिलाहरू चढ़ेको गाड़ीमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी भागेका थिए। विद्रोहीको अखड़ा मानिएको त्यस क्षेत्रमा विकासका कामहरू गर्नु चुनौतीपूर्ण रहनुका साथै महिलाहरूलाई स्वतन्त्र रूपमा हिडुल गर्नमा समेत निषेध गरिएको छ। त्यसै गरी महिलाहरूका लागि कड़ा कानून रहेको साउदी अरेबियाले त्यहाँका महिलाहरूले सेनामा भर्ती हुन पाउने कानून ल्याएको छ। महिला अधिकारका लागि व्यापक चर्चा चल्न थालेपछि सन् 2019 साउदी अरेबियाले त्यहाँका महिलाहरूलाई कुनै पुरूष नातेदार बिना देश छाड्न सक्ने बताएको थियो। अबको नयाँ कानूनपछि साउदी महिलाहरूले सेनामा भर्ती हुन र सुरक्षा सम्बन्धी अन्य कामहरू गर्न पाउने भएका छन्। बेलायत सरकारले म्यानमारको सैनिक नेतृत्वलाई नियन्त्रणमा रहेका जनताका प्रतिनिधिलाई तत्काल मुक्त गरी प्रजातान्त्रिक वातावरण कायम गर्न सचेत गराएको छ। बेलायतका विदेश मन्त्री डोमिनिक रावले जननिर्वाचित सरकारका प्रमुख आङ सांग सूची सहितका सबै नेताहरूलाई तत्काल मुक्त गर्न आग्रह गर्नुभएको छ। उहाँले शक्तिको बलमा प्रजातन्त्र खोज्ने सैनिक नेतृत्व विरूद्ध कस्तो कदम चाल्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय समुदायसँग छलफल भइरहेको पनि स्पष्ट पार्नुभएको छ। चीनले अमेरिकालाई उसको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न सुझाव दिएको छ। अमेरिकासँगको सम्बन्ध सुधार सम्बन्धमा बेजिङमा आयोजित एउटा कार्यक्रममा चीनका विदेश मन्त्री वाङ यीले चीनसँगको सम्बन्ध सुधारका लागि अमेरिकाले पहिला तिब्बत, हङकङ, सिन्जियान र ताइवान सम्बन्धी चीनिया चासोका विषयमा अनावश्यक चासो दिने काम बन्द गर्नुपर्ने बताउनुभयो। विदेश मन्त्री यीले अमेरिकाले चीनिया स्वार्थमाथिको अनावश्यक हस्तक्षेप गर्ने कार्य रोक्छ भने आफूहरू अमेरिकासँग परिणाममुखी सम्बन्ध सुधारको पक्षमा रहेको पनि स्पष्ट पार्नुभएको छ। अब आर्थिक समाचार।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा आर्यले कृषकलाई सम्मान गरी संस्कारको विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। स्याङ्जाको गलेङमा सार्वजनिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन कार्यको शुभारम्भ गर्नुहुँदै मन्त्री आर्यले पछिल्लो समय कृषकलाई सम्मान गर्ने संस्कृतिको क्रमिक रूपमा विकास भएको उल्लेख गर्दै कृषि कर्म गर्नेलाई होच्याउने नभई सलाम गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री आर्यले सरकार कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण तथा व्यावसायिकीकरणका विशेष कार्यक्रमका साथ अघि बढ़ेको पनि उल्लेख गर्नुभयो। सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खपतड क्षेत्रमा घुम्न जाने पर्यटकको संख्या बढ्दै गएको छ। आन्तरिक तथा छिमेकी मुलुक भारतबाट समेत पर्यटक आउन थालेपछि पछिल्लो समय खपतडमा चहलपहल बढ्दै गएको स्थानीय पर्यटन व्यवसायहरूले बताउनु भएको छ। सुन्दर खपतड क्षेत्रको अवलोकन गर्न हिजो आज दैनिक 100 संख्यामा पर्यटक त्यहाँ पुग्ने गरेको खपतड पर्यटन विकास समिति डोटीले जनाएको छ। चालू आर्थिक वर्षको हालसम्म भारतीय सहित 3,000 भन्दा बढी पर्यटकले खपतड निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन्।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
नेपालको पहिलो फ्रेन्चाइज फुटबल लीग नेपाल सुपर लीग प्रतियोगिता वैशाख 2 हप्ताबाट शुरू हुने भएको छ। आयोजक नेपाल स्पोर्ट एण्ड इभेन्ट म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लीग वैशाख 11 गतेबाट शुरू हुने जनाएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख 25 गतेसम्म सञ्चालन हुनेछ। अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुने लीगमा 7 प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी विभिन्न शहरबाट 7 टीमको सहभागिता रहनेछ। टीम र टीम मालिकको नाम भने यसै महिनाभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ। राउन्ड रोबिन लीगको आधारमा हुने प्रतियोगितामा कुल 19 खेल हुनेछन्। टीममा स्वदेशी र विदेशी खेलाड़ी राख्न पाइनेछ। खेलाड़ीको छनौट अक्सनबाट हुनेछ। अक्सनबाट हरेक टीमले विभिन्न श्रेणीबाट 20 खेलाड़ी छनौट गर्नुपर्नेछ। लीगमा एक टीमले 3 विदेशी खेलाड़ी राख्न पाउनेछन्। त्यस्तै 2 खेलाड़ीले प्लेइङ सेटमा रहेर खेल्न पाउनेछन्। खेलाड़ीको श्रेणी एन्फा संघको सहकारीमा छुट्याइने आयोजकले जनाएको छ। प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ।
खेल समाचारका साथमा अजय बम। अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदलिरही। प्रदेश नम्बर एक गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा वर्षा हुने र उच्च पहाड़ी भागका केही स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 24.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 9 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 22 देखि 24 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:34 भयो भने भरे सूर्यास्त साँझ 6:01 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। कञ्चनपुरको बेदकोटमा छैला औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास। औद्योगिक क्षेत्रमा विशेष प्याकेज सहित उद्योग स्थापना हुने प्रधानमन्त्री ओलीको भनाई। मुलुकले संसदको नभई सरकार र नीतिको स्थिरता खोजेको परराष्ट्र मन्त्री प्रदीप गेवालीको धारणा। मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाएर पुनः परीक्षण शुरू। र अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 5 लाख नाग्यो। अमेरिकाले इतिहासमै सबैभन्दा ठूलो पीड़ा सामना गरिरहेको राष्ट्रपति जो बाइडेनको भनाई। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।